नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालय अनि अन्तर्गत निकायहरूका गतिविधिहरूका साथै संचार तथा सूचना प्रविधि क्षेत्रका विषयहरू आम नागरिक समक्ष पुर्याउने मुख्य उद्देश्य राखेर यो कार्यक्रम प्रस्तुत हुने गर्दछ। मंगसिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बढ़िरहेको चहलपहल र निर्वाचन आचार संहिता प्रयोगका सन्दर्भमा तयार पारिएको एउटा रिपोर्ट आज हामी प्रस्तुत गर्छौं र यो सँगसँगै पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसँग गरिएको कुराकानी र नेपाल टेलिभिजन इन्जिनियरिङ शाखाका प्रमुख सुरज थापासँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। कार्यक्रमको पूरै समय अवधिभर हामीसँगै रहनुहोला।
बुढी चिया थापेर ल्याऊ है, दिनेश पनि आएको छ।
ल लिनुहोस् चिया। दिनेश बाबु हजुर पनि लिनुहोस् है, आज चिनी अलिक बढी परे जस्तो छ।
ओहो रमिला, हिजो छाउ भएर पेट दुख्यो भनेको होइन, अनि आज सँगै बसेर खाएको त?
के भयो त दिदी, हामी त सँगै बस्छौ सँगै खान्छौ, के फरक पर्यो त
दिदी? पनि यो त हामी महिलाहरूको नियमित हुने प्रक्रिया हो नि, यसमा अप्ठ्यारो मान्नुपर्ने कुरा के नै छ र?
अब त कानूनले पनि छाउ बार्न बन्देज गरेको छ।
छाउ पढी राख्ने, छुवाछुत तथा अमानवीय व्यवहार गर्नेलाई 3 महिना कैद र 3,000 रुपियाँ जरिवाना हुन्छ।
अनि आफ्नो संरक्षणमा रहेका नवजात शिशु, अशक्त, रोगी, ज्येष्ठ नागरिकलाई व्यवस्था गरी छाड्नेलाई पनि 3 वर्ष जेल र 30,000 सम्म जरिवाना हुन्छ।
कानून पालना गरौं, सभ्य समाज निर्माण गरौं।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि अब 6 दिन मात्रै बाँकी रहेको छ। निर्वाचन स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न यसको आचार संहिता पालनामा ध्यान दिनुपर्ने हुन्छ। निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न संचार माध्यमको भूमिका कस्तो हुनुपर्छ त? यसै सम्बन्धी तयार पारिएको रिपोर्ट अब प्रस्तुत छ।
प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अब 6 दिन मात्रै बाँकी रहँदा मुलुकभर नै निर्वाचनको चहलपहल बढ़िरहेको छ। यति बेला निर्वाचन आयोगले निर्वाचनका लागि सबै जिल्लामा आवश्यक व्यवस्था गर्न निर्देशन गरे अनुसार निर्वाचनका सबै तयारी पूरा भएको जनाएको छ। यसै सन्दर्भमा रेडियो नेपालले गत साता प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन र मीडिया कभरेज सम्बन्धी 3 दिनको तालिम सम्पन्न गरेको छ। तालिममा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण गतिविधिका साथै निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पछि पनि निर्वाचनको सम्पूर्ण काम नसकिँदासम्म संचार माध्यमले अपनाउनु पर्ने आचार संहिताका विषयमा छलफल गरिएको थियो। रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल ले निर्वाचन आचार संहिताको पूर्ण पालना गरी नागरिकमा सत्य तथ्य सूचना सम्प्रेषण गरिरहेको बताउनुभयो।
वास्तवमा रेडियो नेपाल अहिले टेरेस्ट्रियल माध्यममा मात्रै छैन, रेडियोमा मात्रै छैन, हामी अनलाइनमा छौं, एप्समा छौं र ओटीटीमा छौं। हामीले पढ्ने, हेर्ने, सुन्ने रेडियोको विकास गरिसकेका छौं। सबै प्रकारको रेडियोमा चाहिँ यो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्बन्धी गतिविधिहरू निकै प्रभावकारी ढंगले जानुपर्छ भन्ने हाम्रो मान्यता हो र निर्वाचन अघि भएका गतिविधिहरू, निर्वाचनको समयमा हुने गतिविधिहरू र निर्वाचन पछि मतगणनाको समयमा हुने गतिविधिहरूलाई पनि अझ इफेक्टिभ, अझ अगाडि बढेर हामीले काम गर्नेछौ। रेडियो नेपालले आफ्ना सबै माध्यमहरू प्रयोग गरेर देशमा आइपर्ने सबै प्रकारका पर्वहरूमा, सबै प्रकारका विपदहरूमा यसरी नै सघाउँदै आएको कुरा सर्वविदितै छ र यसपटक पनि हामीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अझ बढी प्रभावकारिता आओस्, हाम्रा समाचारमा, हाम्रा रिपोर्टहरूमा, हाम्रा गतिविधिहरूमा अझ निखारपना आओस् भनेर हामीले थप भएका निर्वाचन कानूनहरूको, आचार संहिताहरूको र निर्वाचन सम्बन्धी विभिन्न गतिविधिहरूको जानकारी
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचनलाई सर्वस्वीकार्य बनाउन संचार माध्यमको प्रमुख भूमिका रहने बताउनुभयो। सबै पक्षबाट निर्वाचन आचार संहिताको पालना हुने वातावरण बनाउन पनि संचार माध्यमले भूमिका खेल्नुपर्ने र निर्वाचनका क्रममा मीडियाको भूमिका छिटो छरितो, निष्पक्ष, सत्य तथ्य र आधिकारिक बनाउनु पर्ने आयोगका सचिव दुवाडीले बताउनुभयो।
नेपालमा क्रियाशील भएका सबै मिसनहरूबाट अथवा डिप्लोमेटिक मिसनहरू स्रोतहरूबाट पनि त्यसको अनुगमन गर्ने कार्यक्रम छ। त्यसले गर्दा यसको सर्वस्वीकार्यता बढाउन सन्दर्भमा पनि रेडियो नेपालले भूमिका खेलिरहेको छ र खेल्नेछ भन्ने अपेक्षा गरेको छु। त्यस्तै गरी मतदातालाई बढीभन्दा बढी सहभागिता बनाउने दिशामा यहाँहरूको सामग्रीहरू प्रस्तुत हुनेछ। मतदाता शिक्षाका कार्यक्रम अगाडि बढ्नेछ। मतदानमा सहभागी मात्रै होइन, भएको मतदानलाई सही बनाउने अथवा बदर मतको प्रतिशत घटाउने चाहिँ सामग्रीहरू पनि यहाँबाट निरन्तर प्रभावित होस् भन्ने अपेक्षा गरेको छु। भइरहेको पनि छ, हामीले पनि बेला बेलामा ती कुरा गरेका छौँ। हाम्रा सोसियल मिडिया, हाम्रा प्रेस अफिससँग निरन्तर यहाँहरूको कनेक्सन होस् र सत्य तथ्य समाचार समयमा आम मतदाता आम नागरिकमा पुगोस् भन्ने अपेक्षा, हामीले सत्य समाचार तथ्यगत समाचार चाहिँ प्रवाह गर्न प्रयत्नशील रहौं।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष डाक्टर वैकुण्ठ अर्यालले निर्वाचनको समयमा सार्वजनिक संचार माध्यमले विश्वसनीय, निष्पक्ष र सन्तुलित समाचार सामग्री मार्फत मतदातालाई सुसूचित गर्नुपर्ने बताउनुभयो। संचार सचिव अर्यालले विश्वसनीय र आधिकारिक सूचनाले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सहयोग पुर्याउने बताउनुहुँदै संचार कर्मीहरू निर्वाचन आयोगका दूत भएकाले आचार संहिता पालना गर्ने र गराउने दायित्व बोकी समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने बताउनुभयो।
दिनमा जस्तो हामीलाई सूचना प्राप्त गर्नलाई त्यति गाह्रो पनि छैन, तर सूचना प्राप्त गर्ने हिसाबमा चाहिँ हामी फेरि बेला बेलामा कस्तो गर्दैछौँ, एकदमै छिटो गरिदिने तर पुष्टि नभइसकेका कुरोहरू, अप्रमाणित कुरोहरूलाई नि गर्ने, अब सरकारी सञ्चार माध्यमले त्यो गर्नै पाइएन होइन। त्यसैले गर्दा त्यो बाटोमा छलफल गर्नको लागि पनि यस्ता तालिम कार्यक्रमहरू चाहिँ असाध्य उपयोगी हुन्छ। अब सबै सञ्चार माध्यमको कुरो लगभग उस्तै हो, अपुष्ट समाचारहरू, अप्रमाणित कुरोहरू र एकछिनमा खण्डन गर्नुपर्ने कुरोहरू कसैले पनि प्रसारण प्रकाशन नगरेदेखि हुन्थ्यो भने तुरन्तै खण्डन गर्नुपर्ने, तुरन्तै गर्नुपर्ने कुरो त कसैले पनि गर्नु भएन नि। तपाईँहरूको त छ भूमिका कहाँनिर हो त भन्दाखेरि सरकारी सञ्चार माध्यम सरकारले दिने सूचना, सरकारले दिने समाचार र सरकारले पस्किने सामग्री त कतैबाट पनि त्यो हुनु भएन। अप्रमाणित र पुष्टि नभएका कुरोहरूलाई चाहिँ त्यो गर्नु भएन भन्ने पत्रकारिताको धर्म हो, यो धर्म झन् यहाँहरूलाई झन् बढी लाग्ने नै भयो।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आम संचार माध्यमले सही सूचना सम्प्रेषण गरी आम नागरिक र निर्वाचन आयोग बीच सम्बन्ध स्थापित गर्नुपर्ने बताउनुभयो। उहाँले निर्वाचनको शुद्धताले शासन स्वच्छ हुने भएकाले दल, उम्मेद्वार, मतदाता र संचार माध्यमहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुहुँदै निर्वाचनले राष्ट्रिय एकतालाई बलियो बनाउने भएकाले आचार संहिता पालना गरेर दल तथा उम्मेद्वारले असल राजनैतिक संस्कार देखाउनु पर्ने पनि बताउनुभयो। समाचार लेख्दा सत्य तथ्यमा आधारित भएर सबै उम्मेद्वारलाई समान स्थान दिनुका साथै विविधतालाई एकतामा आबद्ध गर्ने काम मीडियाको भएको पनि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो।
हामी निर्वाचनको सम्मुखमा छौँ, त्यसकारण यो निर्वाचनको सफलताले नै हाम्रो भविष्य निर्धारण गर्ने भएको हुनाले अत्यन्त सजगताका साथ काम गरिदिन अनुरोध गर्दछु। अहिले हाम्रो यो जुन निर्वाचन छ, यो निर्वाचनमा हामी 165 जना प्रतिनिधि सभा सदस्य निर्वाचित गर्छौँ। 165 जना छानिनको निम्ति 2412 जना उम्मेद्वारहरू मैदानमा हुनुहुन्छ। हामी 330 जना प्रतिनिधि सभा सदस्य छान्छौँ, यसको निम्ति 3224 जना उम्मेद्वार हुनुहुन्छ। 495 जना चाहिएको छ, 5636 जना हुनुहुन्छ। यहाँ जित्नेको भन्दा हार्नेको संख्या निकै ठूलो छ। यस्तो बेलामा तपाईँले अत्यन्तै सन्तुलित भएर सूचना दिन सक्नु भएन, समाचार दिन सक्नु भएन, प्रसारण प्रकाशन गर्न सक्नु भएन भने निर्वाचन पछिको अवस्था पनि अलिकति अप्रिय हुन सक्दछ। हामी निर्वाचन सक्ने मात्रै कुरा गरिराखेका छैनौँ, निर्वाचन पछिको अवस्था पनि स्वस्थ हुनुपर्छ भनिरहेका छौँ। त्यसकारण यतातिर पनि तपाईँहरूको कलम थोरै त्यतातिर पनि लगाइदिनु पर्दछ, तपाईँको विचार लगाइदिनु पर्दछ। बढी भोट ल्याउनेले जितेको, हार जित सामान्य हो भन्ने ढङ्गले अलिकति हारेको पीडामा तपाईँको समाचारले थोरै भए पनि मलम लगाइदिने काम पनि गर्नुपर्दछ। निर्वाचनमा स्वच्छता भयो भने शासनमा शुद्धता आउने हो। जति निर्वाचन स्वच्छ हुन्छ त्यति शासन शुद्ध हुन्छ भने राम्रो हुन्छ। र जति हाम्रा संचार क्षेत्रहरू, संचार जगत निष्पक्ष र व्यावसायिक हुन्छन् त्यति नै निर्वाचनमा स्वच्छता र विश्वसनीयता आउने हो। हामीले सम्प्रेषण गर्ने, हामीले दिने सबै सूचनाहरूलाई सकेसम्म समावेशी होस् भन्ने चाहन्छौँ, सकेसम्म लैङ्गिक मैत्री होस् भन्ने चाहन्छौँ, सबैको पहुँच योग्य होस् भन्ने चाहन्छौँ र हाम्रा विवरणहरू, हाम्रा सबै सूचनाहरू
मंगसिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोगसँगै विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वार, संचार क्षेत्र र आम नागरिकले आफ्नो क्षेत्रबाट आचार संहिता पालनामा ध्यान दिनुपर्ने हुन्छ। निर्वाचनमा जति आचार संहिता पालना हुन सक्यो त्यति नै सुशासनमा टेवा पुग्दछ।
आगामी मंगसिर 4 गति हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा पत्रकारहरूले आचार संहिता पालना गर्दै सामग्री तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्ने विषयमा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसँग गरिएको कुराकानी अब प्रस्तुत गर्दैछौ। आगामी मंगसिर 4 गति हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेलामा पत्रकारहरूले आचार संहिता पालना गर्नका लागि चाहिँ बारम्बार काउन्सिलले आग्रह गरिरहेको छ, अहिले पनि आग्रह गरेको छ, यसमा चाहिँ पत्रकारको जिम्मेवारी कस्तो हुनु पर्ला?
आफ्नो आचार संहिता पालनालाई आफ्नो आधारभूत कर्तव्य ठान्नुपर्छ र त्यो हरेक समय हरेक क्षेत्रमा चाहिँ त्यसलाई पालना गर्दै नै आफूलाई प्रस्तुत गर्नुपर्छ र त्यो आचार संहिताको पालना सहित आफूलाई प्रस्तुत गर्दाखेरि मात्रै सामाजिक विश्वास अभिवृद्धि हुन्छ पत्रकारिताप्रति र पत्रकारिताका माध्यमबाट समाजलाई जुन ढङ्गको कन्ट्रिब्युसन गर्न सकेको हुन्छ त्यो कन्ट्रिब्युसनको उपादेयता रहन्छ। र अब यस्तो निर्वाचन जस्तो समयमा यस्तो क्षेत्रमा चाहिँ अझ बढी संवेदनशीलता अपनाउनु पर्छ। हाम्रो आचार संहिताहरू के भन्छ भन्दाखेरि विशिष्ट परिस्थिति विशिष्ट क्षणहरूमा थप गम्भीर जिम्मेवार भन्न पत्रकारहरूलाई प्रेरित गर्छ। त्यसले गर्दा निर्वाचनको सन्दर्भमा एउटा न्युट्रालिटी पत्रकारिताको एउटा बेसिक क्यारेक्टर भनेर भन्छौँ, आधारभूत गुण भनेर भन्छौँ, त्यो चरित्र भनेर भन्छौँ, त्यो पनि हामी तटस्थ रहन सक्नुपर्छ। यो समाज विभक्त हुन्छ, समाज मतमै विभाजन हुन्छ, कसलाई मत दिने नदिने भनेर समाजिक विभाजन भएको बेलामा समेत पत्रकारहरूले त्यो मत विभाजनको चाहना राख्नेहरूका लागि सशस्त ढङ्गले तथ्यपरक ढङ्गले समाचारहरू पस्किदिने हो भने त्यो समाज विभाजन हुँदै गर्दाखेरि पनि एउटा सही व्यक्तित्व छान्नका लागि एउटा रेफरेन्सको काम पत्रकारिताले गर्न सक्छ। त्यति बेला स्वयं पत्रकार नै तटस्थ बनिदिएन, उसले एकपक्षीय सामग्री मात्रै प्रचारण गर्यो भने त्यो पत्रकारिताको धर्मभन्दा त बाहिर गयो गयो, किनकि नागरिकहरूलाई पनि सही ढङ्गले सुशील हुनबाट चाहिँ व्यवधान गर्छ। त्यसले गर्दा आचार संहिता पालनका लागि राज्यका सबै संरचनाहरूले अपेक्षा जुन ढङ्गले गरेको हुन्छन्, समाजले जुन अपेक्षा गरेको हुन्छन्, त्यो अपेक्षा पुरा गर्ने ढङ्गले हरेक पत्रकारहरूले आफूलाई त्यसमा प्रतिबद्ध बनाउनुपर्छ। त्यहाँले प्रश्नमा उठाएको जस्तै प्रेस काउन्सिलहरूले खबरदारी गर्ने क्रम पनि छ, यद्यपि अघिल्ला चुनाव अलिक पहिले भन्दा त्यो संख्या खबरदारी गर्नुपर्ने पत्रै काट्नुपर्ने संख्या चाहिँ तथ्याङ्क हेर्दाखेरि चाहिँ कम भएको छ, र अझै पनि पत्रकारहरूलाई सचेत गराउनु पर्ने, आचार संहिता पालना गर्नुहोस् भनेर भन्नुपर्ने अवस्था रहिरहनु भनेको जीवनमा पूर्ण अवस्था हो। स्वयं पत्रकारले पनि आफ्नो कर्तव्य निर्वाह गर्दै अगाडि बढ्न
विपदको बेला होस् अथवा निर्वाचनका बेला होस् सबैभन्दा महत्वपूर्ण भूमिका पत्रकार र मिडियाको हुन्छ होइन, त्यसैले यस्तो अवस्थामा चाहिँ पत्रकारले विशेष केमा ध्यान दिनुपर्ने आवश्यक छ?
निश्चित रूपमा पत्रकारहरूले ध्यान दिनुपर्ने कुरा भनेकै तथ्य र तथ्याङ्कमा आधारित सामग्रीहरू प्रसारण गरिदियो भने आचार संहिता उल्लङ्घनको सम्भावना अत्यन्त न्यून रहन्छ र पत्रकार प्रशस्त बन्ने चाहिँ तपाईँको मार्ग त्यसले प्रशस्त गर्छ। त्यसले गर्दा तथ्य र तथ्याङ्कमा आधारित तर्कसङ्गत र प्रमाणित कुराहरूलाई मात्रै हाम्रो समाचारका आधार अथवा विषयवस्तु बनाउन हामी यति बेला गम्भीर हुनुपर्छ। उम्मेद्वारहरूका बारेमा छलफल चर्चा गरिरहँदाखेरि कतै त्यो कुनै उम्मेद्वारप्रति व्यक्तिगत टिप्पणी लाञ्छित गर्ने खालको त हुँदैन हाम्रो लेखनी भनेर हामी सतर्क सजग हुनुपर्छ। सार्वजनिक जिम्मेवारी वहन गर्नका लागि तयार भएर उम्मेद्वार बनेका हुन्छन्, त्यो सार्वजनिक जीवन वहन गरेर उम्मेद्वार बनेर निर्वाचित हुनका लागि आकाङ्क्षा राख्नेहरूले समाजप्रति जवाबदेही त हुनैपर्छ, उनीहरूलाई समाजप्रति जवाबदेही बनाउनका लागि पनि मिडियाले चाहिँ भूमिका खेल्नुपर्छ। उनीहरूका चाहिँ दृष्टिकोणलाई सार्वजनिक गर्ने नागरिकसम्म पुर्याउने गर्यो भने मात्रै उनीहरू चाहिँ यो नागरिकप्रति उत्तरदायी हुने अवस्था रहन्छ। त्यसै त्यो कुरा गर्दै गर्दा उम्मेद्वारको दृष्टिकोण नागरिकसम्म पुर्याउँदै गर्दाखेरि हामी कतै आग्रही बन्न सक्छौँ कि हामीमा यो अन्तर्मनमा रहेको राजनीतिक आस्था अथवा लगाव हिसाबले हामीलाई कहीँ डाइभर्ट गर्छ कि भनेर त्यो संवेदनशीलता यति बेला अत्यन्त जरुरी छ। त्यसले तथ्य तथ्याङ्क र प्रमाणित सामग्रीको प्रस्तुति र लेखनीमा संवेदनशीलता यो दुईटा कुरा चाहिँ निर्वाचनको क्षेत्रमा पत्रकारले अलिक बढी ध्यान दिनुपर्ने कुराहरू हुन्।
अब निर्वाचनका बेलामा यो प्रदेश र प्रदेशमा पत्रकारले निर्वाचनमा खटाउने सम्बन्धमा र निर्वाचनका सामग्रीहरू सम्प्रेषण गर्ने सम्बन्धमा चाहिँ के छ, छलफल भइरहेको छ अथवा के छ अवस्था के छ?
यसमा चाहिँ हामीले निरन्तर यो एउटा अवेरनेस जसरी चाहिँ हामीले हाम्रो साथीहरूलाई भनिराखेको कुरा छ, यही बेला हाम्रो पत्रकार महासङ्घका सभाहरू पनि जिल्लामा भइराखेका छन्, ती सन्दर्भहरूमा हामीले साथीहरूलाई त्यो ढङ्गले ध्यान आकर्षण गर्नका लागि प्रेरित गर्ने काम पनि गरिराखेका छौँ र सँगसँगै प्रेस काउन्सिल निर्वाचन आयोगले पनि त्यहाँ तपाईँको त्यो ढङ्गको भूमिका निर्वाह गरिराखेकै देखिन्छ। यद्यपि कतिपय सन्दर्भ एउटा विधि प्रक्रिया नपुर्याएका सन्दर्भहरू पनि छन्, पत्रिकाहरूलाई सञ्चार माध्यमहरूलाई चाहिँ तपाईँको यो पूर्जी खुवाउने होइन चौबिस घन्टे पत्रकार नै यो हटा त्यो हटा भन्ने जस्तो अभ्यासहरू पनि छन्, त्यो अभ्याससँग त हामी सहमत हुन सक्दैनौँ र त्यो किसिमले त्यसले प्रेस स्वतन्त्रतालाई संकीर्ण पनि संकुचित पनि गर्छ। तर ती भन्दै गर्दाखेरि पनि ती संस्थाहरूको मकसद चाहिँ निर्वाचनको बेलामा प्रशस्त पत्रकारिता होस् भन्ने अपेक्षा हो भन्ने कुरा हामी बुझ्न सक्छौँ। त्यसले गर्दाखेरि यी प्रयत्नहरू पत्रकार महासङ्घ स्वयंले र हाम्रा संरचनाहरूले हाम्रा सभाहरूमा र सँगसँगै राज्यका अन्य निकायहरूले पनि प्रेस काउन्सिल लगायतका निकायहरूले पनि चासो दिइराखेको अवस्था छ। त्यसले गर्दा यो आचार संहिता पालनाको अभ्यास अथवा संस्कृतिलाई अझ सुदृढ बनाउने सन्दर्भमा हाम्रो यी अभियानहरूले कहीँ न कहीँ योगदान दिन्छन् दिइरहेका छन् भन्ने लाग्छ।
यो चुनावको बेलामा चाहिँ के कस्ता चुनौतीहरू छन् पत्रकारलाई?
चुनावको बेला पत्रकारको चुनौती दुई थरी चुनौती, एउटा त आफूलाई तटस्थ जोगाउन सक्ने चुनौती, किनभने यति बेला राजनीतिक दलले अथवा उम्मेद्वारहरूले पत्रकारहरूको स्वतन्त्रताको अथवा तटस्थताको खास गरी को चिरहरण गर्न सक्छन्, त्यसमाथि आक्रमण गर्न सक्छन् र त्यसलाई प्रभावमा पारेर आफू अनुकूल बनाउन सक्छन्। त्यसले गर्दा त्यो बेलामा जानेर वा नजानेर हामी कसैको प्रचारक त बनिराखेका छैनौँ भनेर चाहिँ एउटा त्यो रिसिङ गर्नुपर्ने चुनौती हाम्रो माझमा छ। पहिलो चुनौती के हो भने, दोस्रो चुनौती हामीले निर्वाचन प्रक्रियाका, अब त हामी मतदानको नजिक पुगिसक्यौँ, निर्वाचन प्रक्रिया त धेरै पहिलेदेखि सुरु भएको छ, ती निर्वाचन प्रक्रियाका सूचनाहरू प्राप्त गर्ने सन्दर्भमा पनि अझै पनि कहीं कतै चाहिँ तपाईँको समस्याहरू छन्। एकद्वार प्रणालीबाट सूचना लिन नसक्ने अवस्था, तपाईँको सेकेन्डरी सोर्स युज गर्नुपर्ने अवस्था, यी कुराहरू सूचनामा पहुँच निर्माण गर्ने सन्दर्भमा पनि त्यो सन्दर्भ पनि चुनौती छ। भने अर्को मतदानको दिनमा हाम्रो अभ्यास के छ त भन्दाखेरि, अघि पछि हामीले नेपाल बन्द भनेर भन्छौँ, पुरै नेपाल बन्द जस्तो गराएर राखिदिने र सूचना लिने प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन नसक्ने जुन राज्यको संरचनाको चाहिँ एउटा अभ्यास गर्दै आएको छ, त्यो पनि हाम्रो लागि चुनौती हो। त्यस कारण हामीले यसपालि निर्वाचन आयोगलाई र सरकारका संरचनाहरूलाई पनि भनेका छौँ कि निर्वाचनको दिनमा निर्वाध समाचार सङ्कलन गर्नका लागि पत्रकारहरूलाई चुनौती रहन्छ। पत्रकारहरूले आफ्नो सूचना विभागबाट जारी प्रेस पास हुन्छ या आफ्नो सञ्चार संस्थाको प्रेस पास हुन्छ वा पत्रकार महासङ्घकै परिचय पत्र हुन्छ, त्यसको प्रयोग गरेर सूचना सङ्कलन गर्ने चाहिँ एउटा प्रक्रिया प्रणाली मिलाउनका लागि हामी आग्रह पनि गरेका छौँ। एउटा आफूलाई तटस्थ राख्ने र अर्को समाचारमा पहुँच पुर्याउने दुईटा कुरा चुनौती रहन्छ। त्यो दुईटै कुरामा चाहिँ सतर्कताका साथ एउटा पूर्व छलफल गरेर हामी एउटा टुङ्गोमा पुग्यौँ भने ती चुनौती सम्बोधन गर्न पनि सकिन्छ जस्तो लाग्छ।
उहाँ हुनुहुन्थ्यो नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल। अब नेपाल टेलिभिजनको प्रसारणमा प्रयोग भइरहेको स्याटेलाइटको बारेमा कुराकानी गर्दैछौ नेपाल टेलिभिजन इन्जिनियरिङ शाखाका प्रमुख सुरज थापासँग। नेपाल टेलिभिजनले प्रयोग गर्ने स्याटेलाइट कुन हो र यसको प्रयोगले एनटिभीलाई के फाइदा भएको छ, जानकारी गराइदिनुहोस् न।
यसमा म अलि अगाडिबाट सुरु गर्छु। नेपाल टेलिभिजनले सुरुमा स्याटेलाइटको प्रसारण इन्टेल स्याट 704 सुरु गरेको थियो। त्यसपछि सन् 2005 बोलपत्र मार्फतै आह्वान गरेर थाइकम स्याटेलाइटबाट प्रसारण सुरु गर्यौँ हामीले। त्यसै गरी फेरि सन् 2012 पुनः बोलपत्र प्रक्रिया मार्फत नै हामीले फेरि पनि थाइकम स्याटेलाइटसँग नै 10 वर्षको सम्झौता गर्यौँ, जुन सम्झौता चाहिँ नि अमेरिकन डलर 3490 पर मेगा पर मन्थ हुने गरी सम्झौता गरिएको थियो। यसै गरी सन् 2020 हाम्रो नेपाल टेलिभिजनको पाँचौं च्यानल इटरी च्यानल थप हुँदाखेरि हाम्रो 5 मेगाहर्ज हामीले फ्रीमा प्रयोग गर्न पाएका थियौँ र त्यसलाई हिसाब गर्दाखेरि हाम्रो यसको कस्ट चाहिँ नि 2792 पर मेगाहर्ज पर मन्थ पर्न गएको थियो। र त्यही बेलामा हाम्रो जुन सुरुमा हामीले प्रयोग गरेको थाइकम 5 सेटेलाइटमा टेक्निकल एनामोली भनेको टेक्निकल इरर आएको भनेर हामीलाई सम्झौता बमोजिम नै थाइकमले एपिस्टार 7 माइग्रेसन गराएको थियो। त्यो माइग्रेसन हुँदाखेरि हामीले चाहिँ नि यो 5 मेगाहर्ज फ्रीमा प्रयोग गर्न पाथ्यौँ, जसले गर्दा सुरुको सम्झौतामा केही रोकेको देखेको थियो। त्यसपछि यो वर्तमान व्यवस्थापन आएपछि हामीले फेरि बोलपत्र मार्फत खुला प्रतिस्पर्धाको आधारमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्यौँ। यसरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्दाखेरि यो 2022 अहिले यसै वर्ष हाम्रो नयाँ सम्झौता चाहिँ एसियासेट 5 सेटेलाइटसँग भयो र यसरी खुला प्रतिस्पर्धाको आधारमा चाहिँ हामीलाई निकै कम मूल्यमा, पहिला प्रयोग भएको भन्दा निकै कम मूल्यमा 1250 अमेरिकन डलर पर मन्थ पर मेगाहर्जमा प्राप्त भएको छ। र यसको अर्को फाइदा भनेको नेपाल लगायतको नेपालको विभिन्न क्षेत्रहरूमा, काठमाडौँ लगायत विभिन्न क्षेत्रहरूमा रिसिभिङ पावर पनि पहिलाको सेटेलाइट भन्दा बढी छ। त्यो कभरेज चाहिँ पहिलाको सेटेलाइट सरै संसारको 42% भए तापनि रिसिभिङ पावर बढी छ र धेरै कम कस्टमा आएको हुनाले नेपाल टेलिभिजनलाई धेरै फाइदा हुन्छ।
अब विदेशबाट सेटेलाइट ब्यान्डविड्थ खरिद गरी प्रयोग गर्ने प्रक्रिया चाहिँ कसरी पूरा गर्ने गरिएको छ?
हामीले यसको लागि चाहिँ अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्छौँ अनि यो चाहिँ नि यो खुला प्रतिस्पर्धाको आधारमा कुनै पनि कम्पनीहरू विदेशी कम्पनीहरूले सेटेलाइट जो सेटेलाइट ब्यान्डविड्थ प्रोभाइडरहरू हो उनीहरूले भाग लिन सक्छन् र उनीहरूको टेक्निकल्ली हामीले खोजेको अनुसार मिलेपछि सबभन्दा कम जसले हामीलाई चाहिँ बिड गर्छ हामी उसैलाई नै उसैसँग सम्झदाको छ।
नेपाल टेलिभिजनको प्रसारण भू सतही ट्रान्समिटर भू उपग्रह र इन्टरनेटको माध्यमबाट भइरहेकोमा सबै दर्शक समेटिएका छन् त।
हामी यो सेटेलाइटबाट संसारको मैले अघि पनि भने सेटेलाइटबाट हामी संसारको 42% भूभागमा पुगेको छौँ अनि हाम्रो टेरिस्ट्रियल मार्फत हामी नेपालको 72% जनसङ्ख्यामा पुगेको छौँ भने इन्टरनेटबाट हामी संसारको इन्टरनेट सेवा उपलब्ध भएको कुनै पनि कुनामा पुगेका छौँ।
जस्तो अन्य कुनै विषय जसले नेपाल टेलिभिजनको प्रसारणलाई विकास गर्न अवरोध गरेको छ केही छ?
होइन, यो यसमा चाहिँ बस्नु टेरिस्ट्रियल प्रसारणको केसमा हामीलाई केही अप्ठ्यारोहरू छन्। नेपालको हाम्रो संरचना देशको संरचना हिमाल पहाड भएको हुनाले हामी 100% भूभागमा कहिले पनि पुग्न सक्दैनौँ यो टेरिस्ट्रियलबाट। त्यसको लागि हामीले डिटेचमा जाने कि भनेर हामीले प्लान गर्दैछौँ। हामी इन्टरनेटको माध्यमबाट संसारभरि पनि पुगेकै छौँ। सेटेलाइटबाट पनि धेरै हाम्रो नेपालीहरूको बसोबास भएको भूभागहरू हामीले कभर गरेकै छौँ।
उहाँ हुनुहुन्थ्यो नेपाल टेलिभिजन इन्जिनियरिङ शाखाका प्रमुख सुरज थापा। संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।